यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। हरेक अन्तर्राष्ट्रिय मंचमा जलवायु न्यायको विषय उठाउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। सरकारद्वारा आन्तरिक रोजगार प्रवर्धन दशक शुभारम्भ। रोजगारीका अवसर सिर्जना गर्ने गरी सरकार अगाडि बढ़ेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। राष्ट्रिय गौरवको आयोजना, बेलौरी दैजी सड़क खण्ड ठेक्का सम्झौता भएको 9 वर्षसम्म पनि निर्माण हुन सकेन। चालू आर्थिक वर्षको 7 महिनामा नेपालको कुल वस्तु निर्यात 46.5% वृद्धि। र दक्षिण कोरियाले अमेरिकासँग सैन्य अभ्यास गरेपछि उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनमा भूमिका नभएका नेपाल जस्ता मुलुकले जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मंचहरूमा उठाउन जरूरी भएको बताउनु भएको छ। भौगर्भिक समाजद्वारा आज काठमाडौँमा आयोजित सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले जलवायु न्यायको मुद्दालाई विश्व जगतमा पुर्याउनु पर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले मानव जीवनसँग प्रत्यक्ष सरोकार रहेको संवेदनशील मुद्दा सम्बोधनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहयोग र सहकार्य हुनुपर्ने खाँचो औल्याउनुभयो। उहाँले हिमालय पर्वत श्रृंखलामा बेला बेलामा गइरहने भूकम्प पनि हिमाली मुलुक नेपालको विकास निर्माणका लागि समस्याका रूपमा रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले सम्मेलनमा नेपालका खानी तथा खनिजजन्य पदार्थको स्थिति, अन्वेषणको अवस्था, जलवायु परिवर्तन र त्यसको प्रभाव, भौतिक पूर्वाधारको विकासमा भूविज्ञानको प्रयोगका बारेमा विचार विमर्श हुने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसर सिर्जना गर्ने गरी सरकार अगाडि बढ़ेको बताउनु भएको छ। राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन 2081को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उत्पादन, उत्पादकत्व र विकासका लागि प्रविधिको अधिकतम प्रयोग गरी तीव्रताका साथ उद्यमशीलताको विकासमा सम्पूर्ण जनशक्ति केन्द्रित गर्नुपर्नेमा जोड़ दिनुभयो। यसै अवसरमा प्रधानमन्त्री ओलीले आन्तरिक रोजगार प्रवर्धन दशक शुभारम्भ गर्दै आधुनिकीकरणतर्फको यात्राको दशकको दिशामा ठोस पाइला शुरू गरिएको र यसलाई निरन्तर रूपमा कार्यान्वयनतर्फ अगाडि बढ़ाइने पनि बताउनुभयो।
हरेक दिन हामीले नयाँ गन्तव्य छुनु पर्दछ, एउटा नयाँ ठाउँमा पाइला टेक्नु पर्दछ। हिजो जहाँ थियो त्यही होइन, त्योभन्दा एक कदम अगाडि नयाँ दिनको नयाँ पाइला हुन्छ। उद्यमशीलताको विकास तीव्रताका साथ गरौं, आधुनिकतातर्फको यात्रालाई तीव्रताका साथ अगाडि लगौं, उत्पादन उत्पादकत्व र विकासका लागि प्रविधिको अधिकतम प्रयोग गरौं, हाम्रो सम्पूर्ण जनशक्ति विकासमा केन्द्रित गरौं। यसले नेपालको अवस्था परिवर्तन गर्ने, नेपालको अर्थतन्त्रमा परिवर्तन ल्याउने र समृद्ध नेपाल, सुखी नेपालीको जुन राष्ट्रिय आकांक्षा छ त्यसलाई साकार पार्ने दिशामा सार्थक र व्यवहारिक
प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारीका अवसर सिर्जना गर्न सरकार भन्दा निजी क्षेत्र बढ़ी क्रियाशील रहेकाले यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले घोषणा गरिएको राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनुभयो। आगामी 10 वर्षभित्र उद्यमशीलता बढ़ाउँदै सरकारले श्रम शक्तिको न्यायोचित मूल्याङ्कन गर्ने मन्त्री भण्डारीले बताउनुभयो।
मुलुकमा हरेक वर्ष असाध्यै शक्तिशाली श्रम शक्ति चाहिँ मुलुकको श्रम बजारमा आउँदैछ, तर त्यो श्रम बजारको व्यवस्थापन गर्न हामीले सकिराखेको छैनौं, जसको कारणले गर्दा फेरि हामी बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारको चपेटमा परेका छौं। आगामी 10 वर्षमा मुलुकको उद्यमशीलताको आधारमा उत्पादकत्वलाई वृद्धि गर्दै, मुलुकमा रोजगारीको अवसर सिर्जना गर्दै, त्यो श्रमिकलाई पनि न्यायोचित हिसाबले उसको श्रम शक्तिको मूल्याङ्कन हुने गरिकन मर्यादित र सुरक्षित तवरबाट फर्काएर ल्याएर गरेर यो मुलुकलाई अगाडि बढाउने कुरामा उनलाई फेरि पुनर्स्थापना गर्ने यो लक्ष्य सहितको एउटा यात्रा आज हामीले शुरू गरेका छौँ।
मन्त्री भण्डारीले आन्तरिक रोजगार प्रवर्धन दशकमा निजी क्षेत्रको प्रवर्धन र विस्तार मार्फत थप रोजगारी सृजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै निजी क्षेत्रमा काम गर्ने श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चितता गरिने पनि बताउनुभयो। यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले जबसम्म नेपालको पूँजी बजार चलायमान हुँदैन तबसम्म नेपालको श्रम शक्तिलाई व्यवस्थित गर्न नसकिने बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार एवं पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अबको 10 वर्षमा रोजगारीका लागि कोही पनि नेपाली नागरिक बाहिर जान नपर्ने वातावरण निर्माण गर्न सकिने बताउनुभयो। सरकारले आगामी दशक सन् 2035 आन्तरिक रोजगारी प्रवर्धन दशक घोषणा गरेको छ। कार्यक्रममा राष्ट्रिय सिप विकास प्रतिष्ठान र रोजगारदाता कम्पनी बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एकीकृत सम्बजार र सूचना प्रणाली विस्तारका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा र स्विस एजेन्सी बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयलाई आग्रह गर्नुभएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सनको 16 राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई 5 वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको बताउनुभयो। सरकारले शुल्क तिर्न नसक्ने बालबालिकालाई निशुल्क शिक्षा दिने र त्यसमा निजी क्षेत्रको पनि साथ लिने उहाँले स्पष्ट पार्नुभयो। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनगामी सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले गणतन्त्रात्मक राज्य व्यवस्था समुन्नत बनाउन देशमा रोजगारी वृद्धि तथा समाजवादी वितरण प्रणाली कायम गर्न पार्टीले योजना निर्माण गर्ने निर्णय गरेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो। मुलुकको पछिल्लो राजनीतिक अवस्था राजावादीले गरेको प्रदर्शन पार्टीका गतिविधिबारे छलफल गरिएको बैठकमा देशभर सांगठनिक सुदृढीकरणका लागि सशक्त जनपरिचालनका कार्य योजनामा छलफल भएको पार्टीले जनाएको छ। अदालतमा कार्यरत महिला न्यायाधीश कर्मचारी एवं सेवाग्राही महिलाको अवस्था र आवश्यकता अनुकूलको कार्यस्थलको व्यवस्था गर्ने लगायत 12 बुँदे प्रतिबद्धता पत्र जारी गर्दै दोस्रो महिला न्यायाधीश सम्मेलन 2081 आज सम्पन्न भएको छ। प्रतिबद्धता पत्रमा कार्यस्थलमा लैंगिक संवेदनशीलता कायम गर्दै यौनजन्य हिंसा वा दुर्व्यवहार हुन नदिनेतर्फ विशेष सजगता र उपयुक्त उपायको अवलम्बन गर्ने शिशु स्याहार केन्द्र र स्थानपान कक्षको व्यवस्था गरी महिलाको सर्वाङ्गीण विकासको अवसर सिर्जना गर्न पहल गर्ने उल्लेख छ। उच्च मनोबलका साथ कार्य सम्पादन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित इकाईसँग आवश्यक सहयोगका लागि पहल गर्ने समेत प्रतिबद्धता जनाइएको छ। अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित सम्मेलनमा देशभरका 50 न्यायाधीश र 10 जना पूर्व न्यायाधीश गरी 60 जनाको उपस्थिति रहेको थियो। सम्मेलनको प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आज बिहान उद्घाटन गर्नुभएको थियो। राष्ट्रिय गौरवको आयोजना पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत कञ्चनपुरको बेलौरी दैजी सड़क खण्डको निर्माण अझै सम्पन्न हुन सकेको छैन। ठेक्का सम्झौता भएको 9 वर्ष पुग्दा समेत बेलौरीदेखि बेलडाँडी हुँदै दैजीसम्मको 42 किलोमिटर हुनाकी सड़क अझै निर्माण हुन नसकेको हो। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
हुलाकी सड़क योजना कार्यालय धनगढ़ीका अनुसार ठेक्का सम्झौता भएको 9 वर्ष पुग्दा समेत बेलौरीदेखि बेलडाँडी हुँदै दैजीसम्मको 42 किलोमिटर हुलाकी सड़कको निर्माण कार्य अझै पूरा भएको छैन। बेलौरीदेखि दैजीसम्म 2 खण्डमा हुलाकी सड़क निर्माणका लागि 2073 साल फागुनमा ठेक्का सम्झौता भएको थियो। हुलाकी सड़क योजना कार्यालयका इन्जिनियर प्रमोद चौधरी ठेकेदारको लापरवाही र बजेट अभावले गर्दा बेलौरी बेलडाँडी दैजी सड़क खण्डको निर्माण कार्य पूरा नभएको बताउनुहुन्छ।
पहिला चाहिँ त्यही निर्माण व्यवसायकै अलिकति अब थोरै लापरवाही चाहिँ देखिन्छ, टाइम लिन नसकेको। पछिल्लो चरणमा अब हेर्दाखेरि अब अलिकति अब हाम्रो त्यो बजेट अभावले पनि अलिकति समस्या चाहिँ ल्याएको छ होइन। त्यही पनि उहाँहरूले चाहिँ अब यही आर्थिक वर्षमा चाहिँ काम सक्ने कमिटमेन्ट चाहिँ छ।
हुलाकी सड़क निर्माणका लागि पटक पटक म्याप थप गरिए पनि ठेकेदारको लापरवाहीका कारण बेलौरी बेलडाँडी दैजी सड़क खण्डको निर्माण कार्य पूरा हुने टुङ्गो छैन। करिब 80 करोड़ 6 लाख बजेटको बेलौरी बेलडाँडी दैजी सड़क खण्डमा हालसम्म नाली बेस पर्खाल कलबटको निर्माण सकिएको छ। इन्जिनियर प्रमोद चौधरी,
जुन प्रोग्रेसमा हुनुपर्ने त्यो प्रोग्रेसमा चाहिँ काम अगाडि बढेको छैन। त्यसमा अब बेसिक त्यो फाउन्डेसन भनेको हाम्रो स्ट्रक्चरको कामहरू मोस्टली लगभग सकिरहेछ कि माइनर चाहिँ स्ट्रक्चरहरू काम बाँकी छ, बाँकी अब कालोपत्रीको कामहरू चाहिँ गर्न बाँकी छ।
दक्षिणी क्षेत्रको विकास र समृद्धिसँग जोडिएको हुलाकी सड़कको निर्माण कार्य चाँडै सम्पन्न गरिनुपर्ने सरकारवालाको भनाइ छ। प्रदेश सभा सदस्य दिवान सिंह विष्ट,
तीन वर्षमा काम सम्पन्न हुनुपर्ने 9 वर्ष भइसक्यो, काम भएको छैन। यो क्षेत्रको जनताले दुःख पाइरहेका छ, हामीले निवेदन पनि दियौं, या त काम हुनु पर्यो या ठेगा रद्द हुनु पर्यो।
राष्ट्रिय विकासको मूल प्रवाहसँग जोडिएको हुलाकी सड़क निर्माण कार्यमा ठेकेदार र सम्बद्ध निकायले तदारुकता देखाउन जरूरी देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध र सुदृढ़ बनाएर लैजानुपर्ने बताउनु भएको छ। धनगढ़ीमा नेपाली कंग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको आज उद्घाटन गर्नुहुँदै सभापति देउवाले सच्चा मनले एकताबद्ध भएर अघि बढ़न सकेमा कंग्रेसले आम निर्वाचन 2084 बहुमत प्राप्त गर्न सक्ने बताउनुभयो। उहाँले पार्टीभित्र आपसी मतभेद असमझदारीलाई हटाएर एकजुट भएर अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। सभापति देउवाले वर्तमान गठबन्धन सरकार 7 बुँदे समझदारी अनुसार चलिरहेको उल्लेख गर्नुभयो। सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिने समस्यालाई पार्टीभित्रै समाधान खोजेर मिशन 2084 केन्द्रित रहनुपर्ने बताउनुभयो। महामन्त्री गगन थापाले अबको 10 वर्ष कंग्रेसले विकास समृद्धि रोजगारीलाई समुदाय स्तरमा जोडेर अघि बढ़नुपर्ने बताउनुभयो। महामन्त्री विश्वप्रकाश शर्माले राजतन्त्रका समय जनताको अभिव्यक्ति स्वतन्त्रता खोसिएको स्मरण गर्नुहुँदै मुलुकलाई आजको नेपाल बनाउन कंग्रेसको अग्रणी भूमिका रहेको बताउनुभयो। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले 4 विधेयक प्रमाणित गर्नुभएको छ। अध्यक्ष दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएका सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2080, विद्युतीय व्यापार विधेयक 2080, विधान सम्बन्धी विधेयक 2080 र भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक 2076 आज प्रमाणित गर्नुभएको हो। अध्यक्ष दाहालले प्रमाणित गर्नुभएको ती विधेयकहरूलाई प्रमाणीकरणका लागि भोलि राष्ट्रपति रामचन्द्र पौडेल कहाँ पठाइने संसद सचिवालयले जनाएको छ। गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र संविधानको रक्षा पहिलो प्राथमिकता भएको बताउनु भएको छ। आज धनगढ़ीमा नेपाली कंग्रेसको प्रदेश सम्मेलनलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढ़ता, समावेशी चरित्रको राज्य व्यवस्था निर्माण अहिलेको आवश्यकता भएको बताउनुभयो। गृहमन्त्री लेखकले नेपाली जनताको आन्दोलनबाट फालिएको राजतन्त्र, लोकतन्त्र र गणतन्त्रको विकल्प हुनै नसक्ने बताउनुभयो। उहाँले वर्तमान सत्ता गठबन्धन सरकारमा कुनै समस्या आउन नदिन कंग्रेस बढ़ी जिम्मेवार बन्नुपर्ने बताउनुभयो। काठमाडौँका केही क्षेत्रमा 2 महिनासम्मका लागि निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले हिजोबाट लागू हुने गरी 2 महिनाका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशमा उल्लेख छ। राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। निषेधाज्ञा जारी भएका क्षेत्रमा 5 जना भन्दा बढ़ी व्यक्ति भेला भएर नारा, जुलुस, धरना, घेराउ प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ। मकवानपुरका किसानले विषादीको विकल्पमा गहुँ संकलन गरेर प्रयोग गर्न थालेका छन्। व्यावसायिक कृषिको आरम्भ भएसँगै बाली नालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गर्न विषादीको प्रयोग वृद्धि भइराखेका बेला मकवानपुरका किसानले प्राकृतिक उपचार अपनाउन थालेका हुन्। मकवानपुर मनहरी गाउँपालिका 1 मकरीका देवराज नेउपानेले तरकारी खेतीका लागि आवश्यक विषादी अर्गानिक रूपमा बनाएर प्रयोग गर्न थालिएको बताउनुभयो। उहाँले वार्षिक रूपमा 50 क्विन्टल तरकारी उत्पादन गरेर स्थानीय स्तरमै 2.5 लाख रूपियाँसम्मको बिक्री गर्दै आउनु भएको छ। मकवानपुरको मनहरी गाउँपालिकामा लोपोन्मुख बनकरिया समुदायले चैते धान रोप्न शुरू गरेका छन्। डेढ दशक अगाडिसम्म खेतीपाती नगर्ने फिरन्ते यो समुदाय हाल खेतीपाती र पशुपालनमा व्यस्त हुन थालेका हुन्। सल्यान जिल्ला अस्पतालले स्वास्थ्य बीमाको रकम शोध भर्ना नपाउँदा उपचारमा समस्या भएको बताएको छ। बीमा बोर्डले समयमै रकम शोध भर्ना नगर्दा बीमित बिरामीले तीन महिनामा पाउने औषधि एक महिनामा झार्नुपर्ने बाध्यता भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास शुरू गरेपछि उत्तर कोरियाले आज धेरै अपरिचित ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ। अमेरिकाले दक्षिण कोरियामा दशौं हजार अमेरिकी सैनिक राखेको छ र सहयोगीहरूले नियमित रूपमा रक्षात्मक प्रकृतिका संयुक्त अभ्यास गर्ने गर्दछन्। अभ्यासहरूलाई प्योङयाङले आक्रमणको अभ्यासका रूपमा लिने गरेका छन् भने नियमित रूपमा आफ्नै हतियार परीक्षणका साथ प्रतिक्रिया दिने गरेको छ। उत्तर कोरियाले दुई देश बीचको अभ्यासलाई चेतावनी दिँदै उत्तेजक कार्यका रूपमा निन्दा गरेको छ। इरानको विदेश मन्त्रालयले इराकलाई इरानबाट बिजुली खरिद गर्न अनुमति दिने प्रतिबन्ध फुकुवा नवीकरण नगर्ने संयुक्त राज्य अमेरिकाको निर्णय गैर कानूनी भएको बताएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल वाकाईले एकपक्षीय अमेरिकी प्रतिबन्धको इरानी राष्ट्र विरूद्ध कुनै औचित्य वा कानूनी आधार नभएको बताउनुभयो। अमेरिकी विदेश मन्त्रालयले इरानलाई कुनै पनि प्रकारको आर्थिक वा वित्तीय राहत प्रदान गर्न नदिनका लागि छूटको नवीकरण नगर्ने निर्णय गरेको जनाएको छ। इरानले इराकको लागि एक तिहाई ग्यास र बिजुली आपूर्ति गर्दछ र यसले तेहरानलाई पर्याप्त आय प्रदान गर्दछ। सन् 2018 ट्रम्पले इरानसँगको ऐतिहासिक आणविक सम्झौताबाट अमेरिका पछि हटेपछि वाशिङटनले तेहरानमाथि पुनः प्रतिबन्ध लगाएको थियो। ट्रम्पले हालै इरानसँग नयाँ आणविक सम्झौता गर्न आह्वान गर्नुभएको थियो र शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई नयाँ वार्ताका लागि दवाब दिन पत्र लेख्नु भएको थियो। पत्रमा उहाँले इरानले सम्झौता गर्न नमानेमा सैन्य कार्यवाही हुन सक्ने चेतावनी समेत दिनुभएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपालको कुल वस्तु निर्यात 46.5% वृद्धि भएको छ। देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यस अवधिमा नेपालको निर्यात 1,27,20,00,000,000 बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात 7.1% कमी आएको थियो। गन्तव्यका आधारमा यस अवधिमा भारत, चीन र अन्य मुलुक तर्फको निर्यात क्रमशः 66.9%, 8.6% र 3.5% वृद्धि भएको छ। वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टर यान, चिया, अलैची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, अदुवा, जड़ीबुटी, तयारी पोसाक लगायतका वस्तुको निर्यात घटेको छ। सात महिनामा कुल वस्तु आयात भने 10.1% वृद्धि भई 9,88,59,00,000,000 बराबरको भएको छ। चालू आर्थिक वर्षको सात महिनामा कुल वस्तु व्यापार घाटा 6.2% वृद्धि भई 8,61,38,00,000,000 बराबर पुगेको। नेपालमा चालू आर्थिक वर्षको सात महिनामा 6,26,54,00,000 रुपियाँ बराबरको 4,75,61,000 केजी सुकेको लसुन आयात भएको छ। अत्यधिक मात्रामा भएको लसुनको आयातले आन्तरिक खपतमा बढ़ोत्तरी भएको हो वा अन्य कुनै कारणले आयात भएको हो भन्ने आशंका उत्पन्न भएको छ। भन्सार विभागले यसलाई अस्वाभाविक आयातको रूपमा लिएको छ। नेपालमा लसुनको आयात आर्थिक वर्ष 2076-77 मात्र 31 करोड़ रुपियाँ बराबरको भएको थियो। यद्यपि चालू आर्थिक वर्षको पहिलो सात महिनामा 6,26,00,000,000 रुपियाँ बराबरको लसुन आयात भएको छ, जसको कारण सरकारी निकायहरूले यसको आन्तरिक खपतको विश्लेषण गर्दै अनुसन्धान शुरू गरेका छन्। यस अवधिमा नेपालले 9,20,000 रुपियाँ बराबरको लसुन निर्यात गरेको छ। चालू आर्थिक वर्षको माघ महिनामा नेपालमा हुने विप्रेषण आप्रवाह 7.3% मात्र वृद्धि भएको छ। यो गत वर्षको सोही महिनाको तुलनामा 11.5% कमी हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 18.8% प्रतिशतले बढेको थियो। नेपाल राष्ट्र ब्याङ्कले सोमबार प्रकाशित गरेको प्रतिवेदन अनुसार माघ महिनामा विप्रेषण आप्रवाह बढेर 9,58,00,00,000 पुगेको छ। भोजपुरका व्यावसायिक रूपमा किवी खेती गरिरहेका कृषकहरूलाई किवी प्रशोधन सम्बन्धी तालिम प्रदान गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई संखुवा सभा भोजपुरको सहयोगमा सञ्चालन भएको किवी प्रशोधन तालिम प्राप्त गरेपछि किसानहरू उत्साहित भएका छन्। कृषकलाई किवीबाट होल क्यान्डी, माडा, जाम, स्क्वाइस, जेली लगायतका सामग्री बनाउने सिप प्रदान गरिएको छ। भोजपुरका 9 स्थानीय तहहरूमा व्यावसायिक रूपमा किवी खेती हुँदै आएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार रमेश टमट्टाबाट।
त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबले प्रधानमन्त्रीको पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेका छन्। सोमबार रूपन्देहीको भैरहवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा आर्मीले बागमती प्रदेशमाथि 134 रनको फराकिलो जित निकालेको हो। पहिले ब्याटिङ गरेको आर्मीले 50 ओभरमा 8 विकेट गुमाउँदै 262 रनको बलियो योगफल बनायो। यस्तै सोमबार नै दाङको लमही स्थित देवखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई 6 विकेटले हराउँदै पहिलो जित निकालेको छ। जितका लागि पाएको 221 रनको लक्ष्य सुदूरपश्चिमले 43 ओभरमा 4 विकेट गुमाउँदै सहजै लक्ष्य पूरा गर्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले 50 ओभरमा 8 विकेट गुमाउँदै 220 रन बनाएको थियो। यस्तै रूपन्देहीको तिलोत्तमा स्थित एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई 87 रनले हराएको छ। टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले 50 ओभरमा 6 विकेट गुमाउँदै 249 रन बनाएको थियो। पाँच थरको फिदिममा सञ्चालन भइरहेको पाँचौं पाँच थर गोल्ड कप फुटबल प्रतियोगितामा हिमालयन शेर्पालाई हराउँदै मच्छिन्द्र क्लब सेमी फाइनलमा प्रवेश गरेको छ। सोमबार फिदिम माविको खेल मैदानमा सम्पन्न भएको तेस्रो क्वार्टर फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँले हिमालयन शेर्पा क्लब काठमाडौँलाई 2-1 गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र सेमी फाइनलमा पुगेको हो। मंगलबार हुने खेलमा नेपाल पुलिस क्लब काठमाडौँ र नमोबुद्ध युथ फुटबल क्लब सप्तरी बीच प्रतिस्पर्धा हुनेछ। पाँच थर क्लबको आयोजनामा चैत्र 2 सम्म हुने प्रतियोगिताको विजेताले नगद 11,01,111 रूपियाँ र उपविजेताले 5,55,555 रूपियाँ पाउने आयोजकले जनाएको छ। प्रथम पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबल प्रतियोगिता आउँदो चैत्र 3 गतेदेखि पोखरामा हुने भएको छ। गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा उक्त प्रतियोगिता हुन लागेको त्यहाँबाट हाम्रा संवाददाता दीननाथ बरालले जानकारी दिनुभयो।
अब मौसम। आगामी 24 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भागमा आंशिकदेखि साधारणतया बदली रही देशका उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 25.5 डिग्री सेल्सियस, न्यूनतम 10.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 23.3 डिग्री सेल्सियस, न्यूनतम 11.3 डिग्री सेल्सियस, वर्षा 1.5 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 25.8 डिग्री सेल्सियस, न्यूनतम 16.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। वीरेन्द्रनगरको अधिकतम तापक्रम 27.4 डिग्री सेल्सियस, न्यूनतम 12.9 डिग्री सेल्सियस। दिपालको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम 12.9 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। हरेक अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको विषय उठाउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। सरकारद्वारा आन्तरिक रोजगार प्रवर्धन दशक शुभारम्भ, रोजगारीका अवसर सिर्जना गर्ने गरी सरकार अगाडि बढ़ेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। राष्ट्रिय गौरवको आयोजना बेलौरी दैजी सड़क खण्ड ठेक्का सम्झौता भएको 9 वर्षसम्म पनि निर्माण हुन सकेन। चालू आर्थिक वर्षको 7 महिनामा नेपालको कुल वस्तु निर्यात 46.5% वृद्धि। र दक्षिण कोरियाले अमेरिकासँग सैन्य अभ्यास गरेपछि उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।